समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोरोना भाइरसको नयाँ स्वरूपले नेपाली जनजीवनलाई दिन प्रतिदिन संक्रमणको चपेटामा लपेट्दैछ। सरकारले भोलिदेखि राजधानी लगायत देशका एक दर्जन भन्दा बढ़ी जिल्लामा निषेधाज्ञा लागू गर्दैछ। यो अवधिमा अत्यावश्यक सेवा बाहेक जनजीवन एक प्रकारले ठप्प रहनेछ। नागरिकको जीवजानको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएकै कारण यस्तो कड़ा कदम चाल्न सरकार बाध्य छ। आम नागरिकले पनि निर्धारित स्वास्थ्य मापदण्डको पालना कड़ाईका साथ गर्न सके वर्तमान चुनौतीको सामना गर्न हामी सफल हुनेछौ। गत वर्ष पनि हामीले निषेधाज्ञा वा बन्दाबन्दीको सामना गरेरै कोरोनाबाट हुने क्षति घटाएका थियौं। यतिखेर फेरि हामी अर्को गम्भीर अवस्थामा पुगेका छौं। तपाईँको स्वास्थ्य हाम्रो पनि सरकारको विषय हो। तसर्थ रेडियो नेपालले आफ्नो प्रसारण मार्फत आम नागरिकको चेतना अभिवृद्धिका लागि समयानुकूल सामग्रीहरू प्रसारण गर्दै आइरहेको छ। अन्तर्सम्वादको आजको बिहानीमा हामीले जनसरोकारका विविध पक्षमा कुराकानी गर्न वरिष्ठ जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डेसँग समय लिएका छौं। डाक्टर पाण्डे यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
नमस्कार सर।
अब फेरि पनि हामी यो कोविडको संक्रमणमै घेरिएका छौं। यो नयाँ स्वरूपले हामीलाई घेराबन्दी गरिरहँदा एउटा आम जिज्ञासा छ, के अन्तर छ गत वर्षको कोविड र अहिले यो नयाँ भेरिएन्ट सहित आएको यो कोविडमा के तात्विक अन्तर छ? डाक्टर साहब यहीँबाट कुराकानी शुरू गरौं।
हजुर, गत साल नेपालमा फैलिएको कोरोना संक्रमण थियो त्यो एकदम सामान्य प्रकारको माइल्ड, एकदम माइल्ड प्रजातिको थियो र त्यो बेला एउटा मात्रै प्रजाति फैलिएको थियो, जुन प्रजातिले होम आइसोलेसनमै बसेर पनि हाम्रो 90% निको भएको थियो। 10% अलिकति केही गाह्रो भए पनि उहाँहरूलाई सजिलोसँगै निको भएको थियो र 5% मात्रै आकस्मिक उपचारको चाहिँ आवश्यक परेको थियो। मृत्यु दर भन्ने 0.6% भनेको अत्यन्तै न्यून थियो। तर यसपटक जुन भारतबाट नेपालमा जुन संक्रमण आयो त्यहाँ चाहिँ बेलायतको नयाँ प्रजाति, दक्षिण अफ्रिकाको प्रजाति, ब्राजिलको प्रजाति, क्यालिफोर्नियाको प्रजाति र भारतमा पनि त्यही म्युटेसन भएको डबल म्युटेटेड, ट्रिपल म्युटेटेड भाइरसका चाहिँ नयाँ प्रजातिहरूको चाहिँ महामारी अहिले चलेको छ। र यो महामारी गत सालको भन्दा हामी किन बढी डराउनु पर्ने किन अवस्था छ भने गत सालको चाहिँ भन्दा अहिले 7 गुणा बढी चाहिँ संक्रमण दर छ यो नयाँ प्रजातिको। यसले गर्दाखेरि चाहिँ धेरै मान्छेहरू संक्रमित हुने र जसलाई अस्पतालको आवश्यकता पर्छ उहाँहरूलाई अस्पताल पाउन गाह्रो हुने र अक्सिजन तथा अस्पतालको अभावमा गम्भीर हुने अथवा मृत्यु हुने सम्भावना हुने त्यो खालको छ। अर्को पक्ष के छ भने गत सालको चाहिँ महामारीमा खास गरेर ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीलाई धेरै असर गरेको थियो भने बालबालिका र युवाहरूलाई खासै असर गरेको थिएन, तर यो पटक चाहिँ धेरै बालबालिका युवाहरूलाई पनि असर गरेको छ। र अहिले चाहिँ जोखिम वर्ग भनेको हामी सबै नै जोखिम वर्ग हो, अहिले चाहिँ कुनै उमेर कुनै समूह मात्रै जोखिम वर्ग अहिले चाहिँ छैन। त्यसको अर्को फरक भनेको यो सालको चाहिँ गत सालको प्रजातिमा चाहिँ जुन समस्या देखिएको थिएन यो पटक जस्तो चाहिँ बच्चाहरूलाई अथवा युवाहरूलाई ठुलो मान्छेलाई एक्सरे गर्दाखेरि अहिले चाहिँ धेरैलाई चाहिँ निमोनिया देखिएको छ, यति छिटो निमोनिया विकास भएको छ कि तुरुन्तै हामीले चाहिँ उपचार गरेनौँ भने फोक्सो नै ड्यामेज हुने त्यो खालको अवस्था आएको छ।
हजुर, अब उमेर समूहको हिसाबले पनि अलिकति जोखिम यसपालि निकै बढी भनेर भन्नुभयो डाक्टर साहबले। अब खोप लगाउने कार्य पनि एकातिर चलि नै रहेको छ, अब खोप लगाउनु र नलगाउनुमा के तात्विक अन्तर रहन्छ त डाक्टर साहब?
जस्तो केही अध्ययनहरूले पनि देखाएका छन् र हाम्रो देशमा जुन संक्रमण भइरहेको र जुन मृत्यु छ त्यसलाई मैले अध्ययन गर्न कोसिस पनि गरेको छु। यसमा चाहिँ के पाइएको छ भने जसले चाहिँ खोप लाग्नु भएको छ उहाँहरू चाहिँ एकदमै गम्भीर हुने अवस्था चाहिँ प्रायः देखिएको छैन। संक्रमण त हुन्छ तर चाहिँ गम्भीर हुने त्यो अवस्था त्यति छैन भने खोप लगाएका व्यक्तिहरूलाई अलिकति गम्भीर हुने अवस्था चाहिँ देखिएको छ। त्यो हुँदाखेरि खोप लगाए पनि भाइरस चाहिँ सर्छ, जस्तो चाहिँ मानव मैले खोप लगाएको छु भने यदि मैले जनस्वास्थ्य मापदण्ड पालना गरिनँ भने चाहिँ मलाई चाहिँ सर्न सक्छ, मैले अरूलाई सार्न सक्छु, तर म गम्भीर हुने अवस्था चाहिँ अलिक कम हुन्छ।
अब आगामी दिनहरूमा यसै गरी नयाँ नयाँ भेरिएन्टहरू आउँदै गर्ने हो भने त सुरुमा विकास गरिएको खोप र पछिल्लो अवस्था बीच तालमेल नमिलेर फेरि फेरि पनि खोप लगाइरहनु पर्ने अवस्था पनि आउने सम्भावना देखियो नि होइन डाक्टर साहब?
एकदमै सही भन्नुभयो, किनभने यस्तो अहिले हामीले अहिले संसारमा जति खोप चाहिँ बनेको छ त्यो खोप भनेको गत सालको प्रजातिको खोप हो भने अहिले नयाँ प्रजातिको चाहिँ खोप अपग्रेड भइसकेको छैन र खोपको विभिन्न कम्पनीहरूले भनेका छन् कि हामीहरूले सेप्टेम्बर पछि चाहिँ खास गरेर दक्षिण अफ्रिकाको र ब्राजिलको प्रजाति चाहिँ त्यो राखेर हामीले नयाँ खोप बनाउँछौँ अथवा यसलाई अपग्रेड गर्छौँ भनेका छन् र नयाँ नयाँ प्रजातिहरू निस्किरहँदाखेरि पुरानो प्रजातिको खोपले चाहिँ पुरै काम नगर्ने भएपछि जसरी इन्फ्लुएन्जाको भ्याक्सिन चाहिँ फ्लु सट चाहिँ प्रत्येक वर्ष लगाउनुपर्ने हुन्छ त्यसै गरी चाहिँ यो महामारी अन्त्य नहुने बेलासम्म अथवा लामो समयसम्म हामीहरूले बुस्टर डोज चाहिँ लगाइरहनु पर्ने त्यो खालको चाहिँ परिस्थिति आउन सक्छ।
अब जुन किसिमबाट अहिले संक्रमणको दर चाहिँ वृद्धि भएको छ विगतको तुलनामा अलिकति संक्रमण पनि अलिक छिटो छिटो बढेको हो कि भन्ने पनि भान परेको छ। अब हामी विगतबाट पाठ सिकेर होइन आगामी दिनमा अझ सचेत हुनुपर्छ भनेर त भन्छौं, तर मानिसको आनी बानी व्यवहारमा त हिजो भन्दा अझ बढी लापरवाही हो कि जस्तो होटल रेस्टुरेन्ट सार्वजनिक स्थानहरूमा जे जसरी सुरुमा चाहिँ सेनिटाइजरहरू प्रयोग गर्ने अलिकति सतर्क हुने डिस्टेन्स मेन्टेन गर्ने जुन किसिमको डर जस्तो देखिया थियो अहिले त खासै त्यस्तो डर पनि होइन कि भने जस्तो लाग्छ। चाडबाडको नाममा होस् अथवा विभिन्न सामाजिक क्रियाकलापको नाममा होस् मानिसहरूको भीडहरू चाहिँ त्यतिको घटिरहेको छैन, मानिसमा के डर अलिकति हराउँदै गएको पनि हो डाक्टर साहब?
यो एकदमै दुःखको कुरा हो किनकि महामारी फैलिएको एक वर्ष भइसक्यो र एक वर्षमा हामीहरूले धेरै कुरा सिक्नुपर्ने हो। जस्तो चाहिँ हामीले पटक पटक त्यस हामीले पनि बोलेका छौँ, सञ्चार माध्यमले पनि बोलिरहेको छ, सरकारले पनि भनिरहेको छ, त्यति पनि नभएर चाहिँ मोबाइलको चाहिँ रिङटोनमा समेत छ भनेपछि हामीले चाहिँ यति कुरो थाहा पाउँदा पनि हामीले चाहिँ लापरवाही गर्दा नै यो महामारी बढेको हो। यदि चाहिँ हामीले सबैले राम्रोसँग मास्क लगाएको भए, भिडभाड नगरेको भए यो अवस्था चाहिँ आउने थिएन र अहिले पनि चाहिँ जसलाई पर्यो उहाँहरूलाई चाहिँ सर्वस्व परेको छ, जो चाहिँ संक्रमित भएर अस्पताल जानु परेको छ उहाँहरूलाई यो कोरोना जस्तो ठुलो पीडा केही पनि छैन, तर जसलाई परेको छैन उहाँहरूले चाहिँ एउटा सामान्य कुरा चाहिँ नाक र मुख राम्रोसँग छोप्ने गरी मास्क लगाइदिने भने भिडभाड नगर्ने भिडभाडमा नजाने र त्यसपछि अब घरमै घरभित्रै बस्ने त्यति गर्ने हो भने पनि यो महामारीको चेन चाहिँ तोड्न सकिन्छ। अब जहाँसम्म चाहिँ जनताहरूले बुझेनन् अथवा चाहिँ पालना गरेनन् भन्ने कुरा छ, यसमा सरकारले पनि अब बुझाउनु पर्ने, कसरी बुझाउन सकिन्छ बुझाउनु पर्ने, मापदण्ड पालना गराउनु पर्ने त्यो खालको चाहिँ आवश्यकता चाहिँ देखिएको छ। यो भनेको के हो भने सरकारले चाहिँ जनस्वास्थ्य मापदण्ड पालना भएको नभएको चाहिँ अनुगमन गर्न पर्यो, निगरानी गर्न पर्यो, हरेक चाहिँ टोलहरू बस्तीहरू गल्लीहरू हरेक ठाउँमा व्यापक रूपमा प्रहरीहरू परिचालन गर्नु पर्यो। त्यसपछि चाहिँ जनस्वास्थ्य मापदण्ड पालन गरे गर्दैन उहाँहरूलाई चाहिँ जरिमानाको व्यवस्था जसरी विदेशमा गरेको छ त्यसरी चाहिँ गर्ने हो भने सरकारले पालना गराउनुतिर लाग्ने र नागरिकले पालना गर्ने यी दुवै पक्षले चाहिँ एक ठाउँ उभिएर काम गर्ने हो भने अझै पनि हामीले यो चेन जुन भाइरसको यो चेन छ यसलाई हामीले ब्रेक गर्न सक्छौँ। यदि चाहिँ अब जनस्वास्थ्य मापदण्ड पालन नगराउने हो भने अथवा हामीले नगर्ने हो भने यो हाम्रो अलिकति ठुलै क्षति हुनसक्छ र हामीले सोचेभन्दा भयभ हुन चाहिँ सम्भावना मैले देखेको छु।
अब गत वर्ष पहिलो अनुभव थियो नेपालको लागि र त्यति पूर्वाधारहरू पनि थिएनन्, अहिले त यो एक वर्षको अवधिमा अस्पतालको विस्तार भएको छ, त्यहाँ उपकरणहरूको पनि विस्तार भएको छ, कतिपय ठाउँहरूमा अक्सिजन प्लान्टहरू पनि स्थापना गरेका छन्, सरकारले अक्सिजन प्रयोग हुने त्यस्ता खालका उद्योगहरू सबै बन्द गरेर स्वास्थ्य क्षेत्रमा नै केन्द्रित हुन आग्रह पनि गरेको छ। नजिकैको छिमेकी देशको स्थिति हेर्दाखेरि जनसंख्याको हिसाबले हुन त हामी कम छौं, त्यहाँ जनसंख्या अत्यधिक चाप पनि बढेको छ, तर सरकारले चाहेर मात्रै पनि यी सुविधाहरू चाहिँ समयमा उपलब्ध गराउन नसक्दाखेरि जुन किसिमको दृश्यहरू हामी चाहिँ संचार माध्यमहरूमा बाहिर देख्न बाध्य छौं, हामी नेपालभित्रको स्थिति त्यति भयावह नभए पनि हाम्रो क्षमतालाई कसरी आकलन गर्न सकिन्छ, हामी कतिको सक्षम छौं, कति थेग्न सक्छ नेपालले?
अब हामीले चाहिँ रोकथामको लागि हामी अझै पनि कोसिस गर्ने भने अझै पनि हामी रोकथाम गर्न सक्छौँ। जस्तो चाहिँ अब तीन हप्तासम्म एकदमै पूर्ण लकडाउन गर्ने, जुन एक हप्ता भनिएको छ तीन हप्ता चाहिँ पुरै लकडाउन गर्ने, र यो अवधिमा व्यापक रूपमा जस्तो चाहिँ कन्ट्याक्ट ट्रेसिङहरू गर्ने, त्यस्तै समुदायमा परीक्षण गराउने, जो संक्रमित छ उहाँहरूलाई आइसोलेसन केन्द्रमा राख्ने, त्यसपछि चाहिँ हरेक जिल्लाहरूमा जहाँ संक्रमण फैलिएको छ त्यहाँ चाहिँ अक्सिजन पिडको व्यवस्था गर्ने, रेमडेसिभिर लगायतका जुन जीवन रक्षक औषधिहरू चाहिँ स्टक राख्ने, बिग्रिएका चाहिँ अक्सिजन प्लान्टहरूलाई मर्मत गर्ने, अक्सिजन चाहिँ ग्यासहरू चाहिँ सरकारले खरिद गरेर एउटा चाहिँ प्रणाली अन्तर्गत मात्रै वितरण गर्ने, त्यस्तै चाहिँ खोपको लागि कुटनीतिक पहलहरू गर्ने, यी कुराहरू चाहिँ हामीले चाहिँ यो लकडाउनको बिचमा चाहिँ यदि चाहिँ गऱ्यौँ भने हामीले भोलि चाहिँ अप्ठ्यारो अवस्था चाहिँ आउँदैन। त्यसै यो लकडाउनले हामीले एउटा चाहिँ जनचेतना अभिवृद्धि गर्नको लागि हरेक चाहिँ टोल सुधार समितिदेखि लिएर क्लबहरू छन्, एनजिओहरू छ, आइएनजिओहरू छ, त्यस्तै चाहिँ राजनैतिक पार्टीका भातृ सङ्गठनहरू छन्, सबै चाहिँ एक ठाउँमा एकजुट भएर जनचेतनाको लागि चाहिँ काम गर्ने हो भने यो चाहिँ तिन हप्ता पनि हाम्रो लागि चाहिँ ठुलो वरदान हुनेछ, र भाइरस चाहिँ आफै उडेर हामीलाई सर्दैन, यो हामीले नै गरेर ल्याउने हो। त्यो हुँदाखेरि हामी आम नागरिकले पनि हाम्रो बानी व्यवहार चाहिँ परिवर्तन गर्नु जरुरी छ। हामीले चाहिँ हाम्रै लागि जस्तो चाहिँ भोलि चाहिँ मानवलाई चाहिँ सरकारले काम गरेन अरे भने भोलि सङ्क्रमण हुन्छ हामी हो, र त्यो जो जति सङ्क्रमण हुन्छ उसले चाहिँ आइसियुमा जानुपर्ने, अस्पतालमा जानुपर्ने, अक्सिजन पाइनेदेखि लिएर विभिन्न किसिमको आर्थिक भौतिक मानसिक धेरै कुराहरू सहनुपर्ने त हामीले यो त्यही हिसाबले गर्दाखेरि हामी सबैले यदि चाहिँ म सङ्क्रमित हुँदिनँ भनेर हामीले चाहिँ प्रण गर्यो भने सङ्क्रमणको हुने चान्स चाहिँ धेरै कम हुन्छ भने, अर्कोतर्फ चाहिँ गत सालमा भएका कमी कमजोरीलाई यो पटक सरकारले पनि जनताले पनि सच्याएर अघि बढ्यो भने अझै पनि हामी नियन्त्रण बाहिर गइसकेको छैन।
भनेपछि डाक्टर साहब, जस्तो सरकारले अहिले सुरुमा एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको छ, तर मन्त्री परिषदले एक हप्ता काफी हुँदैन, दुई हप्ता जानुपर्छ भन्ने तर्क अगाडि सारिरहेको बेलामा डाक्टर साहबले न्यूनतम तीन हप्ता भन्नाले, अहिले मानिसहरू जसरी शहर बजारबाट गाउँतिर प्रवेश गरेका छन् त उनीहरू पनि संक्रमित भएका हुन सक्छन्, र आवत जावत गर्ने क्रममा नै मानिसहरू बीच रोग सर्ने सम्भावना पनि त्यतिकै देखिन्छ। भीड़भाड़ अहिले हेर्दाखेरि बस पार्क लगायत राजमार्गहरूमा चाहिँ धेरै मानिस सहरबाट गाउँतिर गएका छन्, के गाउँतिर फर्किनु नै समाधान हो र?
गाउँ फर्किन समाधान होइन, तर चाहिँ हामीले गत साल देख्यौँ लकडाउन लगाउँदाखेरि यहाँ खाने बस्ने समस्या भएर मान्छेहरू छ दिन सात दिनको बाटो पैदल हिँडेर आफ्नो चाहिँ गाउँमा गएको हामीले त्यो दृश्य हामीले अघि बिर्सेका छैनौँ। त्यो भएको हुनाले मलाई के लाग्छ भने यदि यो लकडाउन अथवा यो महामारी त अलिकति लामो समय लगिन सक्छ, त्यो भएको हुनाले धेरैको रोजीरोटी पनि खोसिएको छ, त्यसले गर्दाखेरि यदि चाहिँ गाउँमा जान चाहनुहुन्छ भने उहाँहरूलाई यो हिजो र आज मात्रै होइन कि यो लकडाउनको चाहिँ अवधिमा पनि बाहिर जानेको लागि मात्रै भनेर पनि निश्चित ठाउँबाट चाहिँ उहाँहरूलाई चाहिँ आफ्नो घरमा जाने सुविधा चाहिँ राज्यले दिनुपर्छ, र गाउँमा गइसकेपछि सङ्क्रमण गाउँमा फैलिन सक्छ भन्ने त्यो तथ्य पनि हामीले बिर्सनु हुँदैन। त्यसको लागि चाहिँ उहाँहरू चाहिँ गाउँमा गइसकेपछि सम्बन्धित गाउँपालिका अथवा नगरपालिकाले उहाँहरूलाई अनिवार्य रूपमा 10 दिनसम्म क्वारेन्टिनमा राख्ने, 10 दिन क्वारेन्टिन राखेपछि जसलाई लक्षण देखिन्छ उहाँहरूलाई चाहिँ अस्पताल पठाउने, र जसलाई लक्षण देखिँदैन उहाँहरूलाई चाहिँ समाजमा चाहिँ घुर्मी रूपमा दिने, यसरी चाहिँ हरेक पालिकाहरूले यसलाई चाहिँ ठुलो अवसर र चुनौतीको रूपमा यदि चाहिँ लिने हो भने महामारी चाहिँ फैलिँदैन। तर चाहिँ जाने बित्तिकै समुदायमा चाहिँ समुदाय पार्टी भोजभतेर बिहे आदिमा चाहिँ सरिक हुने त्यो खालको गर्ने हो भने यो सहरको सङ्क्रमण गाउँ गाउँमा चाहिँ पुग्न सक्छ।
त आदरणीय श्रोताहरू, अन्तर सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ वरिष्ठ जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डेसँग। डाक्टर साहब, जस्तो अब यस्तो लाग्छ कि यो कोविड नाइन्टिनले गत वर्ष हामीले आकलन गर्दा अब एक वर्षको समय चाहिँ यसले मुलुकको सामाजिक आर्थिक समग्र क्षेत्रमा प्रभाव पार्छ र विस्तारै फेरि हामी चाहिँ तंग्रिँदै जान सक्छौ, अर्थतन्त्र उकासिँदै जान सक्छ, फेरि नयाँ नयाँ अवसरहरू आउँदै जान सक्छ, बिजनेस चाहिँ एज युजुअल नर्मली चाहिँ पर्फर्म गर्न सकिन्छ भन्ने जुन आकलन गरिएको थियो, अब नयाँ नयाँ भेरिएन्टहरू यसरी मिसिँदै आउँदाखेरि त अब यसले दूरगामी रूपमा देशको अर्थतन्त्रमा प्रभाव पार्ने भयो, रोजगारीमा पार्ने भयो, अब शिक्षा लगायतका क्षेत्र पनि अब अनलाइन शिक्षामा नै भर पर्नुपर्ने अवस्था पनि आइसक्यो, वर्किङ फ्रम होमको अवधारणा फेरि कार्यान्वयन गर्नुपर्ने स्थिति छ। मुलुकले एउटा क्राइसिस म्यानेजमेन्ट गरिरहँदा, संकटको व्यवस्थापन गरिरहँदाखेरि एउटा क्राइसिस कम्युनिकेशन पनि एउटा महत्वपूर्ण पाटो हो, जसरी अहिले हामी संवाद गरेर कैयौं मानिसहरूलाई चाहिँ एउटा सचेतना दिने प्रयास गरिरहेका छौं। यो क्रम चाहिँ अलिकति तीव्र रूपबाट अगाडि बढ़नु पर्यो, सरकार र जनताले हातेमालो नगरिकन यो समस्या समाधान हुन सक्दैन, एकपक्षीय रूपबाट यसको समाधान छैन भनेर भनिरहेको बेलामा यो कम्युनिकेशनको प्याटर्नहरू अहिले जसरी अतिरञ्जित गर्ने संचार माध्यमहरूमा चाहिँ एकदम ठूल्ठूला डरलाग्दा हेडलाइन्सहरू चाहिँ दिएर मान्छेलाई त्रसित बनाउने काम पनि एकातिर भइरहेछ। त्यसकारण पेन्डेमिक सँगसँगै यो इन्फोडेमिक भनेर जुन एउटा नयाँ टर्म आएको छ, यो सचेतना हो या यो डर त्रास हो अथवा यो अतिरञ्जना हो, कसरी परिभाषित गर्ने यसलाई?
जस्तो तपाईँले भने जस्तो चाहिँ यो महामारी चाहिँ इतिहास हामीले हेर्ने हो भने कुनै पनि महामारीले 3 वर्ष चाहिँ लिएको देखिन्छ। मैले गत साल पनि भनेको थिएँ यो 3 वर्ष चाहिँ लिन्छ भनेर चाहिँ मैले गत साल पनि भनेको थिएँ, र जस्तो चाहिँ विश्वमा भएर विभिन्न महामारी अध्ययन गर्दाखेरि 3 वर्ष चाहिँ प्राय रहेको छ। त्यही भन्दाखेरि हामीले भर्खर चाहिँ 1 वर्ष काटेका छौँ र 2 वर्षको हामीले कहर चाहिँ भोग्दैछौँ अहिले। त्यो भएको हुनाले हामी चाहिँ अब कसरी चाहिँ अगाडि बढ्ने, कसरी आर्थिक गतिविधि अगाडि बढाउने, अर्थतन्त्रलाई कसरी अगाडि बढाउने, यी कुराहरूमा हाम्रो जीवनसँग सँगसँगै जोडिएका छन्। हामीले चाहिँ असीमित लकडाउन भोगेर घरभित्र बसेर हामीलाई खान पुग्दैन, किनकि हामी दैनिक काम गरेर खाने मान्छे नेपालमा चाहिँ हामी चाहिँ 90% बढी हामी दैनिक काम गरेर खाने मान्छेहरू छौँ। यसको लागि चाहिँ हामीले एउटा हामी कुन मोडेलमा जाने, जस्तो चाहिँ भुटानमा हेर्नुभयो भने भुटानमा चाहिँ सङ्क्रमितको सङ्ख्या एकदमै कम छ। नेपाल जस्तै चाहिँ गरिब र साना देशहरू भियतनाम, कम्बोडिया, त्यस्तै चाहिँ यता चाहिँ ताइवानहरू, ती देशहरू हेर्ने हो भने पनि त्यहाँ चाहिँ सङ्क्रमण एकदमै न्यून छ। उनीहरूले चाहिँ गत सालदेखि नै आफ्नो काम मजाले गरिरहेका छन्, अर्थतन्त्रमा कुनै असर परेको छैन। यो यस्तो किन भयो भनेर चाहिँ हामीले बुझ्नु जरुरी छ। यो हुनाको चाहिँ प्रमुख कारण के हो भने त्यहाँको चाहिँ नागरिकहरूले सबैले चाहिँ मास्क लगाए, उनीहरू सबैले सही तरिकाले मास्क लगाए, भौतिक दूरी कायम गरे, त्यसपछि हात सफा गर्दै हिँडे, त्यसपछि बन्द कोठाहरूमा जम्मा भएनन्। उनीहरूले चाहिँ उनीहरूले के गर्यो भने यो भाइरससँग हामी छरेर काम गर्नुपर्छ भन्ने कुरालाई उनीहरूले हृदयमा राखेरै, मनमा राखेरै उनीहरूले चाहिँ काम गर्यो। त्यसले गर्दाखेरि ती देशहरूमा लकडाउन गर्नु परेको छैन, मृत्यु दर छैन, एकदमै न्यून छ, त्यस्तै चाहिँ सङ्क्रमण दर पनि छैन त्यहाँ। त्यो हिसाबले गर्दाखेरि सबभन्दा ठुलो कुरो के भने हामी आम जनतामा एउटा चाहिँ हामी सबैले, मैले तपाईँले सबैले, हामी सबैले चाहिँ मानदण्ड पालना गऱ्यौँ भने यो महामारीले चाहिँ हामीलाई केही पनि असर गर्दैन। र जति कडा पद्धति आए पनि यदि हामीले चाहिँ मापदण्ड चाहिँ पालना गरेका छौँ भने त्यो हाम्रो शरीरमा प्रवेश गर्न पाउँदैन। तर हामीले चाहिँ मापदण्ड उल्लङ्घन गऱ्यौँ भने भाइरस त आइसकेको छ, त्यो चाहिँ हामीलाई सर्ने सम्भावना बढी हुन्छ। र नेपालमा लागि एउटा अप्ठ्यारो स्थिति के छ भने हाम्रो चाहिँ एकदमै अब तिनतिर लामो 1800 किलोमिटरभन्दा लामो सिमाना हाम्रो चाहिँ भारतसँग जोडिएको छ। त्यसले गर्दाखेरि पनि भारतबाट हुने आवाजलाई हामीले चाहिँ कडा यदि नगर्ने हो भने नेपालमा चाहिँ निकै अप्ठ्यारो स्थिति आउँछ। हुन त भुटान पनि भारतसँग जोडिएको छ, भुटानले त बोर्डर सिल गरेर 1 वर्षभन्दा बढी भइसकेको छ। त्यही भएर हामीहरूले चाहिँ नागाहरूमा विशेष नै ध्यान दिने र जनस्वास्थ्यको मापदण्ड चाहिँ पालना गर्ने हो भने विभिन्न किसिमको लहर आए पनि हामी डराउनु आत्तिनु पर्दैन।
अब
तपाईँले भन्नुभयो अर्को तपाईँको प्रसङ्गमा एकदम सही कुरो भन्नुभयो, अहिले चाहिँ एकदमै जनताहरूलाई डराउन दिने, तर्साउन दिने काम भइरहेछ, त्यो एकदमै गलत हो। किनभने यो भाइरस भनेको मान्छेबाट मान्छेमा सर्दियो, त्यही भएर हामीले मान्छेसँग बच्यौँ भने हामी बच्न सक्छौँ, सङ्क्रमण भइहाले पनि हामीलाई निको चाहिँ धेरैजनालाई निको भएको छ, मृत्युदर चाहिँ एकदमै कम छ, त्यो हिसाबले गर्दाखेरि हामी आत्तिनुपर्ने तर्सिनुपर्ने त्यो अवस्था चाहिँ छैन। तर हामी के भने सतर्क चाहिँ एकदमै बन्नपर्छ, मापदण्ड चाहिँ हामीले पालना गर्नै पर्ने हुन्छ।
अब एकातिर भारतसँगको खुला सीमाको प्रसंग हामी विभिन्न सन्दर्भमा उठाउने नै गर्छौं, त्यो बाहेक पनि लाखौं मानिसहरू विदेशमा छन्, खाड़ी मुलुकहरूमा धेरै नेपालीहरूको आवत जावत छ, अहिले पनि अब एक दुई वर्षको लागि काममा जाने, काम सकेर फेरि नेपाल फर्किने, फेरि फर्केर जाने, त्यो क्रम चाहिँ नेपालमा टुटेको देखिँदैन। अब यो मुभमेन्टलाई पनि एउटा नियमित गर्ने, व्यवस्थित गर्ने एउटा अन्तर्राष्ट्रिय मापदण्ड त पक्कै छ नि, अन्तर्राष्ट्रिय उडानहरू कसरी आउने, अनि उनीहरूलाई ती आएका यात्रुहरूको लागि चाहिँ एउटा निश्चित अवधिभर क्वारेन्टाइनमा राख्ने, यो जुन विधि निर्धारण गरेको छ, जुन एउटा स्ट्यान्डर्ड चाहिँ सरकारले लागू गर्न खोजिरहेको छ, यो लागू गर्दाखेरि सायद अघि हामीले भनेका विषयहरू, विशेष गरी यो क्रस बोर्डरको समस्यालाई हामी अलिकति सम्बोधन गर्न सक्छौ, अलिकति सचेत हुन सक्छौ कि?
विमानस्थलमा एकदमै कडाई गर्नुपर्ने हुन्छ, हामीले चाहिँ जस्तो विदेशबाट आएको हरेक व्यक्तिलाई क्वारेन्टिनमा राखेर उहाँहरूको परीक्षण गर्ने, परीक्षण गरेर चाहिँ नेगेटिभ देखिएपछि मात्रै उहाँहरूलाई चाहिँ समुदायमा चाहिँ जान दिने, हामीले त्यो गर्यौँ भने पक्कै पनि विदेशबाट आउनेहरूबाट पनि सङ्क्रमण सर्ने सम्भावना एकदमै कम हुन्छ। त्यो हिसाबले गर्दाखेरि यो सङ्क्रमण चाहिँ हाम्रो देशमै उब्जेको सङ्क्रमण होइन, बाहिरबाट आएको सङ्क्रमण हो, यसलाई रोक्नको लागि चाहिँ हामीले जस्तो चाहिँ भारतको चाहिँ जुन महाराष्ट्रमा महामारी सुरु भएको थियो त्यो बेलामै हामीले चाहिँ सिमाना सिल गर्न सकेको भए नेपालमा यो समस्या, यस्तो समस्या चाहिँ आउने थिएन। त्यसै चाहिँ ठुलो जनसङ्ख्या भएको सहरहरूको नाकाहरू हामीले चाहिँ त्यहाँ होल्डिङ सेन्टर बनाएर सबैलाई परीक्षण गरेर मात्रै आवाजात गर्न दिएको भए पनि यो समस्या आउने थिएन। अब हामी त्यही बाटोमा जानुपर्ने हुन्छ र अलिकति हाम्रो बाध्यता के छ भने हामी भारतसम्मबाट हरेक कुराहरू हामीले किन्नुपर्ने, औषधदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुरा किन्नुपर्ने जुन बाध्यता छ, त्यसले गर्दाखेरि पनि हामी भारतसँगको चाहिँ पुरै नाका चाहिँ सिल गर्न सम्भव हुँदैन। तर के भने अवैध नाकाहरू सिल गर्ने र वैध नाकाहरूबाट टेस्ट गरेर मात्रै मान्छेहरूलाई चाहिँ भित्र प्रवेश गराउने, त्यो चाहिँ हामीले गर्न सकिन्छ।
भनेपछि अब अन्तत्वगत वा यो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्नको लागि न्यूनतम 3 हप्ताको एउटा चेनलाई चाहिँ ब्रेक गर्न सकियो भने 3 हप्तासम्म मानिस चाहिँ नियमित सम्पर्कमा, समाज र अन्य व्यक्तिहरूसँगको सम्पर्कमा टाढा भएर रहन सकेको खण्डमा, स्वास्थ्य मापदण्डहरू पालना गरेको खण्डमा चाहिँ यसलाई फेरि क्रमिक रूपमा जुन किसिमबाट संख्या बढ्दै गइरहेको छ त्यसलाई फेरि न्यूनीकरण गर्न सकिन्छ भन्ने जस्तो आशय हामीले बुझ्यौं। 3 हप्ता अलिकति दुखै गर्नुपर्ने स्थिति आयो नि होइन सबै नेपालीहरूले?
जस्तो चाहिँ 3 हप्ता यदि हामी सबै चाहिँ घरमा बस्यौँ, हामी चाहिँ बाहिर चाहिँ निस्कनै पर्यो भने पनि मापदण्ड हामीले कडाइका साथ पालना गर्यौँ भने 3 हप्तामा के हुन्छ भने यदि कोही संक्रमित भएको छ भने उसको घरमै निको हुन्छ, यदि घरमा निको भएन भने ऊ अस्पताल जान्छ र त्यहाँ उसलाई चाहिँ निको हुन्छ, तर चाहिँ समुदायमा सार्न पाउँदैन। त्यो भएको हुनाले अहिले जुन विद्यमान चक्र छ यो अहिलेको अवस्था चाहिँ सेटल हुन्छ, अनि सेटल भइसकेपछि 3 हप्तापछि चाहिँ हामीले यो लकडाउनलाई हामी खोल्न सक्छौँ। तर लकडाउन खोले पनि मापदण्डलाई हामीले एकदमै कडाई गरेर हामीले मापदण्ड धेरै कडाई गर्ने, नाकाहरूमा परीक्षण गर्ने र यसै अगाडि बढ्यौँ भने हामीले 3 हप्ताभन्दा बढी लामो लकडाउन गर्नु पर्दैन। तर यदि हामीले यो जनस्वास्थ्य मापदण्ड पालना गरेनौँ, हामी चाहिँ लकडाउनको बेलामा पनि चोकमा गल्लीहरूमा चिया पसलमा तगारी बजारमा हामी त्यस्तै भिड गऱ्यौँ भने त्यहीबाट हामीलाई सर्छ। त्यही हिसाबले गर्दाखेरि यो 3 हप्तालाई सरकारले पनि हामी जनताले पनि एउटा चाहिँ अवसरको रूपमा लिएर हामीले चाहिँ सबैले मापदण्ड पालना गऱ्यौँ भने अहिलेको चेन तोडिन्छ, अहिलेको चेन तोडिनु भनेको नेपालको लागि ठुलो राहत हुन्छ र हामी आम जनतालाई पनि ठुलो राहत हुन्छ। त्यसले गर्दाखेरि हामी सबै सचेत बनाऊ, हामीले चाहिँ हाम्रै हातमा छ, किनकि मापदण्ड अप्ठ्यारो छैन, महँगो छैन, केवल चाहिँ हामीले पालना गर्ने प्रतिबद्धता खाँचो छ।
हजुर, धेरै धन्यवाद डाक्टर साहब, आजलाई समय यति नै रह्यो, फेरि पनि यहाँको परामर्शको लागि हामी समय लिनेछौँ, हार्दिक धन्यवाद छ यहाँलाई।
सर रेडियो नेपाल सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई नाचिकन बस्नुहुन र चाहिँ सतर्क भएर मापदण्ड पालना गर्नुहुन
हस् धन्यवाद। त आदरणीय श्रोताहरू, अन्तर सम्वादको आजको निर्धारित समय सकियो। हामी वरिष्ठ जनस्वास्थ्यविद डाक्टर समीर रविन्द्र पाण्डेसँग कुराकानी गरिरहेका थियौं। विशेष गरी कोविड 19 को यो दोस्रो लहरको महामारी फैलिएको अवस्थामा भोलिबाट देशका धेरै भागमा एक दर्जन भन्दा बढ़ी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ र यो बेलामा यो चेनलाई ब्रेक गर्नुपर्ने, एक सम्पर्कलाई न्यूनतम गर्नुपर्ने अवस्था रहेको हुनाले सबैजना उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दै अन्तर सम्वादबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।